रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। सरकारद्वारा आजदेखि कोरोना भाइरसको संक्रमणबाट असहज अवस्थामा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन शुरू। विदेशबाट उद्धार गरी ल्याइएका नागरिकलाई राख्न 7 वटा होल्डिङ सेन्टर तयार। हिजो एकै दिन 334 जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मुलुकमा कोरोना संक्रमितको संख्या 2634 पुग्यो। सुरक्षित जीवनका लागि जैविक विविधता भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदै नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न उपलब्ध जैविक विविधताको संरक्षण र सम्वर्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। र चीन र अमेरिका बीच तनाव कायमै, एक अर्का राष्ट्रको विमान सेवामाथि प्रतिबन्ध। समाचार अब विस्तारमा। सरकारले जारी लकडाउनलाई व्यवस्थित गर्ने, कोरोना भाइरसको संक्रमणबाट विदेशमा समस्यामा रहेका र स्वदेश आउनै पर्ने नेपालीलाई व्यवस्थित तरिकाले स्वदेश फर्काउने बारे छलफल गरेको छ। हिजो साँझ बसेको मन्त्री परिषदको बैठकमा यी विषयहरूमा छलफल भएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बा आम्फेले रेडियो नेपाललाई जानकारी दिनुभयो।
अनि अर्को यो चलचित्र विकास बोर्डको एउटा अध्यक्ष नियुक्ति गर्ने काम भयो। त्यस पछाडि यो कोरोना भाइरसको विरुद्धमा अब कसरी अझै व्यवस्थित तरिकाले अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो र यसमा विशेष गरेर यो बाहिरबाट यो हवाई मार्गबाट आउने नेपाली नागरिकलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको थियो। अर्को तल स्थल मार्गबाट आउनेहरूलाई पनि कहाँ कहाँ कसरी व्यवस्थित गर्ने भन्ने विषयमा,
जस्तो अब यो लकडाउनलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा कुनै विशेष छलफलहरू विशेष निष्कर्षहरूमा पुगिया छ?
अलिअलि छलफल त भयो नि, यतिका समयसम्म त हामीले लकडाउन गरेर बिताउ अब कस्तो हुने भन्ने विषयमा उच्च समन्वय समितिको बैठकमा छलफल गरेर आउने भन्ने कुरा भएको छ। त्यो अहिले धेरै सरकारवालाहरूसँग पनि छलफल गरिरहेको कुरा छ। त्यही आधारमा एउटा प्रतिवेदन अथवा एउटा परामर्श सुझाव त्यो समितिलाई ल्याउनु भन्ने खालको कुरा भएको छ। मिटिङ बसेर त्यसले एउटा सिफारिस गरी पठाउँछ, त्यस पछाडि अब कसरी जाने भन्ने छ। अब लकडाउन त 32 गतिसम्म छँदैछ, त्यही बिचमा यो छलफल गरेर कसरी अगाडि बढ्ने अब भन्ने खालको कुरा छ। यति गरिरहँदा भनिरहँदा संक्रमितहरूको संख्या तीव्र गतिले बढेको छ, अब यसबाट पनि कसरी त्यो संक्रमितहरूलाई सुरक्षित गर्ने भन्ने विषय पनि छलफल भएको छ। त्यसलाई अब स्वास्थ्य मन्त्रालयले आफ्नो योजना तयार गर्दैछ, त्यो अनुसार अगाडि बढ्नु पर्ला।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बा आम्फे हिजो बसेको मन्त्री परिषद बैठकले गरेका निर्णयका बारे जानकारी दिँदै। यसैबीच हिजो बसेको मन्त्री परिषदको बैठकले चलचित्रकर्मी दयाराम दाहाललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको पनि मन्त्री तुम्बा आम्फेले जानकारी दिनुभयो। सरकारले आजदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरू गर्दैछ। पहिलो पटक संयुक्त अरब इमिरेट्सबाट नेपाली फर्काउन शुरू गरिने भएको हो। विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा 7 होल्डिङ सेन्टर तयार गरिएका छन्, 2 भने जगेडामा राखिएका छन्। विदेशबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टीन वा सेल्फ क्वारेन्टीनमा नजाँदासम्म बस्ने स्थान होल्डिङ सेन्टर झण्डै 3,000 क्षमताको बनाइएको छ। सरकारले COVID-19 विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउने पर्ने परिस्थितिमा रहेका नेपालीलाई नेपाल फर्काउने निर्णय गरेको हो। विदेशबाट फर्किएका नेपालीलाई राख्न काठमाडौँमा 3, ललितपुरमा 2 र भक्तपुरमा 2 सेन्टर निर्माण गरिएको छ। काठमाडौँ र ललितपुरमा 2 होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिएको छ। काठमाडौँ र भक्तपुरमा 1,000 क्षमताको बनाइएको छ भने ललितपुरमा 900 क्षमताको छ। सबै होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी भने नेपाली सेनालाई दिइएको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेन्टरको आवश्यक तयारी पूरा भइसके जानकारी दिनुभयो। अन्य निकायको सहयोगमा सेनाले विमानस्थलबाट आएदेखि होल्डिङ सेन्टरमा राख्ने र सम्बन्धित प्रदेशमा नबुझाउँदासम्मको प्रक्रिया, सुरक्षा तथा अन्य व्यवस्थापनको काममा सेनाको महत्वपूर्ण भूमिका रहने उहाँले जानकारी दिनुभयो। नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 10 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मीडिया ब्रिफिङमा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मिशन अस्पताल पाल्पामा उपचारका क्रममा यही जेठ 20 गते मृत्यु भएका पाल्पा पूर्व खोलाका 45 वर्षीय पुरूषमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या 10 पुगेको जानकारी दिनुभयो। मृतक पुरूष भारतबाट फर्किएर स्थानीय क्वारेन्टीनमा बस्दा श्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए। त्यसैगरी हिजो थप 334 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 2634 पुगेको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा हिजो थप 319 जना पुरूष र 15 जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। प्रवक्ता देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका एक, नारायणी अस्पताल बीरगंजमा गरिएको परीक्षणमा पर्साका एक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका 13, झापाका 3 तथा ताप्लेजुङ र मोरङका एक एक जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा 12का 7 तथा सिन्धुली र रौतहटका एक एकजना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बागलुङका 10, पर्वतका 4 तथा म्याग्दी र स्याङ्जाका एक एकजना, सेती अस्पतालमा गरिएको परीक्षणमा डोटीका 3, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका 42, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका 17, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका 15 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका 105 र मुगुका 1, कोशी अस्पतालमा गरिएको परीक्षणमा खोटाङका 3 र झापाका 2 र प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका 8 जनामा संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा 12का 5, धनुषाका 6, कपिलवस्तुका 12, महोत्तरीका 3, रौतहटका 64 र सर्लाईका 3 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो। नेपालमा हालसम्म 65 जिल्लाका 2450 जना पुरूष र 184 जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। त्यस्तै हिजो थप 12 जना उपचारपछि निको भई घर फर्किएसँगै हालसम्म जम्मा 290 जना उपचारपछि निको भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले हिजो नारायणी अस्पताल वीरगंजबाट 5 जना र कलैया अस्पताल 12बाट 7 जना गरी जम्मा 12 जना उपचारपछि निको भई घर फर्किएको जानकारी दिनुभयो। हालसम्म 234 जना पुरूष र 56 जना महिला कोरोना भाइरसको उपचारपछि निको भई घर फर्किएको पनि मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले लकडाउनको समयमा अत्यावश्यक सामानको ढुवानी सहज बनाउँदै कृषि आपूर्ति तथा दैनिक जनजीवनलाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले तरकारी, फलफूल तथा खाद्यान्न लगायत अत्यावश्यक सामानको ढुवानीमा भएको अवरोध हटाउन गृह मन्त्रालयलाई र लकडाउनका कारण किसानलाई परेको मर्कामा गम्भीर हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको समितिकी सभापति पूर्ण कुमारी सुवेदीले जानकारी दिनुभयो। समितिले सर्वसाधारण जनताको स्वास्थ्यलाई ख्याल गर्दै महामारीमा खाद्यान्न अभाव हुन नदिन र आवश्यक खाद्यान्न संचित गर्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत निर्देशन दिएको छ। समिति बैठकमा गृहमन्त्री रामबहादुर थापाले लकडाउनका समयमा तरकारी, खाद्यान्न लगायत अत्यावश्यक सामानको ढुवानीमा अवरोध नगर्ने स्पष्ट निर्देशन दिएको बताउनुभयो। गृहमन्त्री थापाले कहीँ कतै कोरोना संक्रमणको त्रासले प्रदेश प्रदेश र स्थानीय निकायबीच अन्तर्विरोध देखिएका कारण केही समस्या भए पनि ढुवानी नरोक्न गृह मन्त्रालयले स्पष्ट निर्देशन दिएको उल्लेख गर्नुभयो। उहाँले सीमा सुरक्षा तथा क्वारेन्टीनको सुरक्षामा गृह मन्त्रालय र सुरक्षा निकाय सजग रहेको पनि स्पष्ट गर्नुभयो। बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले लकडाउनका कारण कृषिजन्य पदार्थको सहज बजारीकरण नहुँदा किसानलाई मर्का परेको र त्यसको समाधानका लागि प्रयत्नरत रहेको बताउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले खाद्य वस्तुको गुणस्तरको अनुगमन गर्न सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी र सम्बन्धित जिल्लाका प्रशासकीय अधिकारी तोकिएको जानकारी दिनुभयो। संसदको महिला तथा सामाजिक समितिले स्वास्थ्य जोखिममा रहेकाहरूलाई सहज, सर्वसुलभ एवं नियमित रूपमा आवश्यक उपचारको अनिवार्य व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले समयमा नै उपचार नपाएका कारण गर्भवती, सुत्केरी तथा बालबालिकाको मृत्युदर बढ़ेको भन्दै उच्च जोखिममा भएका नागरिकहरूको जीवन रक्षाका लागि सबै विकल्पहरू प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई आग्रह गरेको छ। समितिले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई अझै सक्रिय र प्रभावकारी बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन पनि दिएको छ। यस्तै कोरोना संक्रमित जिल्लाबाट आएका अन्य रोगका बिरामीलाई पनि अस्पतालले उपचार गर्न नचाहनु, अपरेशन थिएटरमा पुगेपछि अन्तै रिफर गरिनु, कोरोना रोगको उपचारमा सहानुभूतिपूर्ण व्यवहार नदेखाउनु, एम्बुलेन्सले बिरामी बोक्न नचाहनु र सुरक्षाको आवश्यक प्रबन्ध हुँदा समेत जिम्मेवार नहुनु पेसामाथि नै घातक हुने भन्दै महामारीबाट पार पाउन सबैलाई जिम्मेवार भई काम गर्न समेत समितिले अनुरोध गरेको छ। बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले महामारीका बीच कसैको पनि ज्यान नजाओस् भनी मन्त्रालयले संवेदनशील र जिम्मेवार भएर काम गरिरहेको बताउनुभयो। उहाँले लकडाउनपछि अस्पताल गएर सुत्केरी गराउने महिलाको संख्यामा कमी आएको, गर्भवती र सुत्केरी महिलाको मृत्युदर बढ़ेको भन्दै यसको न्यूनीकरणका लागि कार्ययोजना बनाएर अन्तर मन्त्रालयगत रूपमा स्थानीय तहलाई समेत परिपत्र गरी काम अघि बढ़ाएको बताउनुभयो। छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाको परीक्षणका लागि सरकार सम्पूर्ण रूपमा लागिरहेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा 11 र 12 को परीक्षाका बारेमा एक साताभित्रै निर्णय गरिने जानकारी दिनुभएको छ। शिक्षा पत्रकार सञ्जालले हिजो आयोजना गरेको भर्चुअल संवादमा उहाँले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचोड़मा पुगिने बताउनुभयो। शिक्षा मन्त्री पोखरेलले अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ सकिँदैन, परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ र कक्षा 10 को परीक्षालाई नयाँ रूपमा सञ्चालन गर्न सकिन्छ वा सकिन्न भन्ने विकल्पमा मन्त्री परिषदले निर्णय गर्ने जानकारी पनि दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले व्यापार व्यवसाय र अत्यावश्यक सेवा प्रवाहलाई सहज बनाउने विषयमा कोविड 19 रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समिति समक्ष सिफारिश गरेका छन्। काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारी बीच हिजो भएको छलफलमा कोविड 19 संक्रमणको जोखिम रहेको वर्तमान अवस्थामा सरकारले जारी गरेको आदेशलाई थप प्रभावकारी बनाउँदै अत्यावश्यक सेवा प्रवाहमा सहज वातावरण तयार पार्न आवश्यक समन्वय गर्ने निष्कर्ष निकालिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो।
अलिकति खुकुलो बनाउनु पर्यो भन्ने कुराहरू आयो, उसलाई सहजीकरण गरिदिनु पर्यो भन्ने कुराहरू आयो र उहाँहरूको मागको सम्बन्धमा हामीले तिनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू समेतको बैठकमा उहाँहरूको मागलाई प्रस्तुत गरियो, त्यो विषयमा समीक्षा गरियो, विश्लेषण गरियो र उहाँहरूको मागलाई अब के कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा चाहिँ हामी सकारात्मक भयौँ र यो विषयलाई निर्णयको लागि माथि उच्च स्तरीय समन्वय समितिमा पठाउने हामीले निर्णय गरेका छौँ।
आज काठमाडौँमै पनि लगभग 11 बजेसम्म अधिकांश पसलहरू खुलेका थिए, अब भोलिदेखि यसमा थप पढाइ हुन्छ अथवा उनीहरूले आज जसरी निर्बाध रूपमा खुल्छन्, के छ काठमाडौँको हकमा?
अहिले लकडाउनको समयमा अब अत्यावश्यक बाहेकका पसलहरू गतिविधिहरू गर्न पाइँदैन भन्ने कुरा स्पष्ट छ, सबैलाई जगाएको छ यो विषय। व्यवसायीको तर्फबाट सहजीकरण चाहियो, धेरै लामो समय भयो, हामीलाई ब्याङ्कले ब्याज माग्न थालो, घरले घर भाडा माग्न थाले, पसल बन्द भएर बसेको स्थितिमा छ, त्यस कारणले अलिअलि सहजीकरण गरिदिनु पर्यो, अलिक खुकुलो बनाउनु पर्यो भनेर माग राख्नुभयो।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल हिजो सहकर्मी अच्युत अर्यालसँग कुराकानी गर्दै कोविड 19 रोकथाम नियन्त्रण तथा उपचारका लागि हालसम्म 6.9 करोड़ 30 लाख रूपियाँ निकासा दिएको अर्थ मन्त्रालयले जनाएको छ। रेडियो नेपालसँग कुराकानी गर्नुहुँदै अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि विभिन्न मन्त्रालय, प्रदेश र स्थानीय तहलाई गरी 6.9 करोड़ भन्दा बढ़ी निकासा गरिएको जानकारी दिनुभयो।
स्वास्थ्य मन्त्रालय, रक्षा मन्त्रालय, विभिन्न प्रदेश, स्थानीय तह र विभिन्न अस्पतालहरूलाई गरेर मेडिकल इक्विपमेन्टमा 4.46 करोड़, यो चाहिँ इन्फ्रास्ट्रक्चर क्वारेन्टाइन निर्माण लगायत काम गर्नलाई चाहिँ 88 करोड़, लजिस्टिक र स्टाफहरूको लागि भनेर चाहिँ 9.29 करोड़, राहत कार्यक्रमको लागि 12.97 करोड़ गरेर जम्मा 6.9 करोड़ 30 लाख 79 हजार भइसकेको छ।
कोषमा हालसम्म 2.31 करोड़ 55 लाख रूपियाँ संकलन भएको छ। कोरोना भाइरसको नियन्त्रणका लागि विदेशमा खोप वा भ्याक्सिन बनेमा त्यसलाई छिटोभन्दा छिटो नेपाल ल्याउनका लागि स्रोतको व्यवस्थापन गर्न अर्थ मन्त्रालय तयार रहेको पनि प्रवक्ता खत्रीले बताउनुभयो। लकडाउनकै समयमा कर्णाली प्रदेश सरकारले आयातित तरकारीमा प्रतिबन्ध लगाएपछि आन्तरिक उत्पादनले राम्रो बजार पाएको छ। अन्यत्र लकडाउनका कारण उत्पादित तरकारी बजार नपाएर खेर गइरहेका बेला कर्णालीमा उत्पादित तरकारीले राम्रो मूल्य पाएको भन्दै कृषकले लकडाउनले आफूहरूलाई अवसर दिएको पनि बताएका छन्। सुर्खेतबाट संवाददाता आकाश तारा बयकको यो रिपोर्ट।
लकडाउनले अन्य क्षेत्रमा नराम्रो असर पुर्याए पनि कर्णालीका तरकारी उत्पादक कृषकका लागि भने राम्रो अवसर भएको बताएका छन्। लकडाउनकै अवधिमा सुर्खेतको शीतल एग्रो बिजनेसका संचालक दिल्ली प्रसाद पाण्डेले 30 लाख बराबरको तरकारी बजारमा पुर्याएको बताउनुहुन्छ।
तीनवटा फर्महरूबाट अहिले 200 रुपियाँमा उत्पादन आइराखेको छ, दिन प्रतिदिन आउने क्रम जारी छ र हालसम्म हामी 25-30 लाख रुपियाँ बराबरको तरकारी बिक्री भइसकेको छ।
भारतीय तरकारीमा प्रतिबन्ध लागेपछि कर्णालीका कृषकलाई बजार पाउन सहज भएको छ। पछिल्लो एक महिनामा 3 लाख रुपियाँको तरकारी बारीबाटै बिक्री भएको वीरेन्द्रनगरका टेक बहादुर बिसी बताउनुहुन्छ।
अहिले बाहिरको नल्याउँदा यहाँको तरकारीको माग बढेको छ। अहिलेसम्म त्यही 3 लाखसम्मको बिक्री भइसकेको छ। बकुटे तरकारीहरू, भाटा खुर्सानी, लौकाहरू भर्खर शुरू भइरहेको छ।
तथ्याङ्क अनुसार कर्णालीमा 12,304 हेक्टर क्षेत्रफलमा वार्षिक 1,36,645 मेट्रिक टन तरकारी उत्पादन हुन्छ। कर्णालीलाई तरकारीमा आत्मनिर्भर बनाउन र अर्ग्यानिक प्रदेशको आधार तयार गर्नका लागि लकडाउनलाई उपयोग गरिरहेको कर्णालीका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको भनाइ छ।
कर्णाली प्रदेशभित्रको फेरि उत्पादनलाई बढाउने कुरा र कर्णाली प्रदेश आफै आत्मनिर्भर हुनुपर्छ है भन्नेतिर यसलाई अवसरको रूपमा लिएर किसानहरूले उत्पादनलाई वृद्धि गर्नु पर्यो भनेर हामीले एउटा आह्वान पनि गरिरहेका छौँ र कृषकहरू त्यतातिर पनि उत्साहित भएको देखिन्छ।
लकडाउन अघि कर्णालीमा भारतबाट दैनिक 4-500 क्विन्टल तरकारी आयात हुने गर्दथ्यो। भारतबाट आउने तरकारी सस्तो हुने भएकाले यहाँका तरकारी उत्पादक पर्दथे। लकडाउनमा प्रदेश सरकारले भारतसँगै अरू प्रदेशबाट आउने तरकारीमा पनि प्रतिबन्ध लगाएपछि आन्तरिक उत्पादनले राम्रो बजार मात्र होइन कृषकको आर्थिक समृद्धिमा समेत टेवा पुर्याएको छ। आकाश तारा बोयक, रेडियो नेपाल, सुर्खेत।
आज जून 5 अर्थात विश्व वातावरण दिवस, सुरक्षित जीवनका लागि जैविक विविधता नाराका साथ यस वर्ष विश्व वातावरण दिवस मनाइँदैछ। विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छ वातावरण कायम राख्न जैविक विविधताको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ। शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न देशमा उपलब्ध जैविक विविधताको संरक्षण सम्वर्धन र दिगो उपायले महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताउनु भएको छ। प्रदूषण नियन्त्रण, हरियाली प्रवर्धन र फोहोर मैला व्यवस्थापन बारे विभिन्न सचेतनामूलक कार्यक्रम गरेर विश्वभर वातावरण दिवस मनाउने गरिन्छ। स्वच्छ वातावरणलाई नेपालले मौलिक हकका रूपमा व्यवस्था गरेको छ। विश्व वातावरण दिवसका अवसरमा आज विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरी केही कार्यक्रम आयोजना गरिने वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले जानकारी दिनुभयो। त्यस्तै वातावरण दिवसका सन्दर्भमा प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा सरसफाई प्रवर्धन कार्यक्रम गरिने खानेपानी मन्त्रालयले जनाएको छ। नेपाल सरकारले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेको स्पष्ट पारेको छ। संयुक्त राष्ट्रसंघीय मानवाधिकार उच्च आयुक्तले कोरोना भाइरस संक्रमणलाई जोडेर नेपालको प्रेस स्वतन्त्रताबारे जारी गरेको अभिव्यक्तिप्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण गरेको छ। परराष्ट्र मन्त्रालयले हिजो जारी गरेको प्रेस वक्तव्यमा नेपाल सरकार संविधानको आधारभूत अधिकार र स्वतन्त्रताको रक्षा गर्न पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयले वक्तव्यमा मानवाधिकार उच्च आयुक्तले जारी गरेको विज्ञप्ति वास्तविकतामा आधारित हुन नसकेको टिप्पणी पनि गरेको छ। कोरोना संक्रमितको उपचारका लागि प्रदेश नम्बर 1 सरकारले मोरङको गोठ गाउँमा 200 आइसोलेशन वा आइसोलेशन बेड संचालनमा ल्याएको छ। पूर्वाञ्चल विश्वविद्यालय टिचिङ अस्पतालमा 200 क्षमताको आइसोलेशन बेड हिजोदेखि संचालनमा आएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो। भारतमा सार्वजनिक यातायात संचालन भएसँगै काँकडभिट्टा नाकाबाट दैनिक 100 नेपाली स्वदेश प्रवेश गरिरहेका छन्। भारतका विभिन्न स्थानमा रोजगारीमा गएकाहरू रेल, बस र हवाईजहाजबाट सीमासम्म आइपुगेकाले उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरेर मेचीनगर नगरपालिकाले सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सम्बन्धित जिल्लासम्म पठाउने काम गरिरहेको नगर प्रमुख विमल आचार्यले जानकारी दिनुभयो। आगामी आर्थिक वर्ष 2077-78 बजेटले ऊर्जामा आत्मनिर्भर हुँदै विद्युत निर्यात गर्न सक्ने गरी विद्युत उत्पादनमा जोड़ दिएको छ। बजेटले आगामी आर्थिक वर्षभित्रै करिब 1,300 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप गर्ने र यसअघिका नेपालको पानी जनताको लगानी तथा उज्यालो नेपाल जस्ता अभियानको निरन्तरतालाई सुनिश्चित पनि गरेको छ। संवाददाता अर्जुन श्रेष्ठको यो रिपोर्ट।
आगामी आर्थिक वर्ष 2077-78 बजेटले ठूला तथा बहुवर्षीय आयोजनामा बजेट सुनिश्चित गर्दै नेपालको पानी जनताको लगानी र उज्यालो नेपाल जस्ता अभियानलाई निरन्तरता दिएको छ। बजेटले सबै क्षेत्र र समयमा विद्युतको माग पूरा गरी विद्युत निर्यात गर्न सक्ने गरी विद्युत उत्पादन गर्न नदी प्रणालीमा आधारित अर्ध जलाशय युक्त र जलाशय युक्त आयोजनाको विकासमा जोड़ दिएको छ। बजेटले नेपाल विद्युत प्राधिकरणको संस्थागत पुनर्संरचना गरी उत्पादन प्रसारण र वितरणको कार्य छुट्टा छुट्टै संयन्त्रबाट गर्ने व्यवस्था मिलाउनका साथै आगामी आर्थिक वर्षभित्रै करिब 1300 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप गर्न बजेट सुनिश्चित गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रवीण राज अरियाल
आगामी वर्षमा चाहिँ माथिल्लो तामा कोशी रसुवागढी माथिल्लो साङ्जेन मध्य भोटे कोशी र निजी क्षेत्रबाट प्रवर्धित अरू आयोजनाहरूबाट गरेर भन्नै 1300 मेगावाट जति राष्ट्रिय विद्युत प्रणालीमा थप गर्छौ र मोटामोटी अरू आयोजनाहरू गरेर चाहिँ 3000 मेगावाट जति पुग्ने भन्ने हामीहरूले लक्ष्य लिएका छौ।
बजेटमा नेपालको पानी जनताको लगानी अन्तर्गतका बहुउद्देश्यीय आयोजनाको लगानी ढाँचा यकिन गर्ने र उज्यालो नेपालको अभियान अन्तर्गत आगामी वर्ष गण्डकी प्रदेश र प्रदेश नम्बर 5 का सबै घरमा आधुनिक ऊर्जाको पहुँच पुर्याउने विषय पनि समेटिएका छन्। बजेटले राष्ट्रिय ग्रिड प्रणाली नपुगेका हिमाली तथा उच्च पहाड़ी क्षेत्रमा ग्रिड सञ्चालन गरी विद्युतीकरण गर्नेदेखि अन्तर्देशीय प्रसारण लाइन निर्माण लगायतका क्षेत्रमा जोड़ दिए पनि बजेटले ऊर्जा विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको ऊर्जा विज्ञ ज्ञानेन्द्र लाल प्रधानको भनाइ छ।
बजेटले के गर्नु पर्थ्यो भने अहिले रुक्नु भएका उद्योगलाई कसरी पुनस्थान गर्ने त्यो सोच्नु पर्थ्यो, ब्याजमा अलिकति कन्सेसन दिएर त्यसलाई क्यापिटलाइज गरेर बन्न तयार भएका योजनाहरूलाई फिल्डमा लानु पर्थ्यो। अहिले तत्काल आएका झन्डै 2000 मेगावट भन्दा बढीका एफडीआईलाई कसरी चाहिँ यो विदेशी लगानी नेपालमा ल्याउने भनेर त्यसको लागि नीति आउनु पर्थ्यो, हेजिङ आउनु पर्थ्यो।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता प्रवीण राज अरियालले मन्त्रालयको कार्यदल मार्फत निजी क्षेत्रलाई सम्बोधन हुन सक्ने बताउनुभयो।
निजी क्षेत्रले अब धेरै कुराहरू समेट्ने अब उहाँहरूका जुन केही आयोजनाहरू रुग्ण आयोजनाहरू त्यसलाई ठाडै नै सम्बोधन गर्ने गरिकन नभए पनि त्यो एउटा कार्यदल पनि छ, त्यो उहाँहरू पनि सहभागी हुनुभएको, अब त्यसबाट अब केही कुराहरू निस्केला।
बजेटमा विद्युत निर्यात गर्ने लक्ष्यका साथ निरन्तरता दिएका ठूला तथा बहुवर्षीय आयोजना र उज्यालो नेपाल लगायतका अभियानले ऊर्जा विकासमा फड्को मार्ने अपेक्षा गर्न सकिन्छ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आफ्नो वार्षिक प्रतिवेदन पारित गरेको छ। प्रतिनिधि सभा नियमावली 2075 अनुसार परराष्ट्र र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट हुने कामको अनुगमन र मूल्यांकन गरी आवश्यक सुझाव एवं निर्देशन दिने कार्यादेश पाएको समितिले एक वर्षभित्र गरेका काम कार्यवाही समितिको वार्षिक प्रतिवेदन हिजो पारित गरेको हो। सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा थप 8 प्रकारका मुद्दाको सुनवाई गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले थप 8 प्रकारका मुद्दा सुनवाई शुरू गर्ने निर्णय गरेको सर्वोच्च अदालतका उपरजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिनुभयो। बैठकले जारी लकडाउनको अवधिमा दर्ता हुन आएको रिट निवेदनको कार्यवाही र सुनवाई गर्ने सम्बन्धित पक्ष वा कानून व्यवसायी उपस्थित हुन सक्ने अवस्थाका मुलुकी फौजदारी कार्यविधि संहिता अनुसारको निवेदनको कार्यवाही र सुनवाई गर्ने लगायतको निर्णय गरेको छ। गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। गण्डकी प्रदेश प्रमुख अमित शेरचनले जेठ 18 गते प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बिहिबार बहुमतले पारित भएको हो। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले आगामी जून 16 चीनबाट आउने कुनै पनि यात्रुवाहक विमानहरूमा प्रतिबन्ध लगाउने भएको छ। चीनले अमेरिकाबाट हुने उडानहरूलाई चीन प्रवेशमा रोक लगाएपछि अमेरिकाले पनि यस्तो निर्णय गरेको हो। चीन र अमेरिका बीच कोरोना भाइरस संक्रमण र हङकङ को विषयलाई लिएर पछिल्ला दिनहरूमा तनाव बढ़दै गएको छ। विश्वव्यापी संक्रमणका रूपमा रहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर 392,123 जनाको मृत्यु भएको छ। विश्वका सबैजसो राष्ट्रमा प्रमुख स्वास्थ्य समस्याका रूपमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट 66,88,832 जना संक्रमित भएका छन्। कोरोना भाइरसको उपचारपछि रोग निको भई घर फर्कनेको संख्या बढ़ेर 32,28,567 पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। कोरोना भाइरसको अत्याधिक मारमा परेको अमेरिकामा कुल संक्रमित 19,23,717 पुग्दा 110,171 जनाको मृत्यु भएको छ। ब्राजिलमा संक्रमितको संख्या 6,12,000 नागेको छ भने 33,800 भन्दा बढ़ीको मृत्यु भएको छ। छिमेकी मुलुक भारतमा संक्रमितको संख्या 2,26,000 नागेको छ भने 6,363 जनाको मृत्यु भएको बताइएको छ। भारतले दुई महिनाभन्दा बढ़ी समयदेखिको लकडाउनपछि विस्तारै आर्थिक गतिविधिहरू सुचारू गर्न थालेको छ। तर पनि एकैपटक आर्थिक गतिविधिहरू पहिले जस्तै सामान्य हुने अवस्था भने नरहेको बताइएको छ। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रेलमा अमेरिकाको व्यापार घाटा 7 अर्ब अमेरिकी डलर बढ़ी 49.5 अर्ब अमेरिकी डलर पुगेको छ। कोरोना भाइरसको महामारीका कारण यो समय अमेरिकामा व्यापारिक कारोबार र यातायात बन्द भएका कारण अमेरिकी निर्यात तथा आयातमा निकै कमी आएको र यसका कारण व्यापार घाटा निकै धेरै हुन पुगेको अमेरिकी सरकारले जनाएको छ। अब मौसम आज मुलुकको प्रदेश 1-2 बागमती गण्डकी र प्रदेश 5 प्राय बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुने र सबै प्रदेशमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 25.7 डिग्री सेल्सियस न्यूनतम तापक्रम 17.5 डिग्री सेल्सियस वर्षा 5.2 मिलिमिटर सापेक्षिक आर्द्रता 99%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22 देखि 24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 6:57 हुनेछ। अब अन्त्यमा जाँदा जाँदै यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सरकारद्वारा आजदेखि कोरोना भाइरसको संक्रमणबाट असहज अवस्थामा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन शुरू। विदेशबाट उद्धार गरी ल्याइएका नागरिकलाई राख्न 7 होल्डिङ सेन्टर तयार। हिजो एकै दिन 334 जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मुलुकमा कोरोना संक्रमितको संख्या 2634 पुग्यो। सुरक्षित जीवनका लागि जैविक विविधता भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदै नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न उपलब्ध जैविक विविधताको संरक्षण र सम्वर्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़ र चीन र अमेरिका बीच तनाव कायमै एक अर्का राष्ट्रको विमान सेवामाथि प्रतिबन्ध। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।